अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा रेडियो नेपालका साथसाथै इन्सेक अनलाइन .org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। त्यसै गरी facebook.com/insekradio मार्फत पनि सुन्न र हामीसँग जोडिन सक्नुहुन्छ। शान्ति सम्झौता भएको 13 वर्ष पूरा हुँदासम्म पनि शान्ति प्रक्रियाका मुख्य काम टुङ्गोमा पुग्न सकेको छैन, जसका कारण द्वन्द्व पीड़ित अझैसम्म पनि न्यायको पर्खाईमा बस्न बाध्य भएका छन्, न्यायिक लडाईँमा क्रियाशील हुन बाध्य छन्। 2063 साल मंगिर 5 गते तत्कालीन विद्रोही नेकपा माओवादीसँग नेपाल सरकारले शान्ति सम्झौता गरेको थियो। शान्ति सम्झौतामा उठान गरिएका धेरै विषयलाई निष्कर्षमा पुर्याइएको भए पनि द्वन्द पीड़ितका पीड़ालाई अन्त्य गर्ने काममा भने विलम्ब भएको छ। आजको कार्यक्रम यसै विषयमा केन्द्रित गरेका छौ। कार्यक्रममा द्वन्द पीड़ित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। त्यसै गरी कार्यक्रममा मानव अधिकार सामान्य ज्ञान पनि समेटेका छौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं शान्ति सम्झौताका 13 वर्षका सन्दर्भमा तयार पारिएको रेडियो सामग्रीबाट। दश वर्ष लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्यको घोषणा गर्दै सरकार र तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी बीच 2063 साल मंगिर 5 गते विस्तृत शान्ति सम्झौता भएको 13 वर्ष पूरा भएको छ। 13 वर्षको अवधिमा शान्ति सम्झौतामा उल्लेख भए बमोजिम संविधान सभाको निर्वाचन, संविधान सभाबाट नेपालको संविधान निर्माण, तीनै तहको निर्वाचन, माओवादी लडाकुको व्यवस्थापन लगायतका महत्वपूर्ण कार्यहरू सम्पन्न भए। तर शान्ति सम्झौताले महत्वका साथ उठान गरेको द्वन्द्व पीड़ितका न्याय सम्बन्धी सवालहरू आजसम्म पनि सम्बोधन हुन सकेको छैन। शान्ति सम्झौतालाई मुलुकको स्थायित्व, प्रगति, सामाजिक न्याय र लोकतन्त्र स्थापनाको प्रस्थान बिन्दुको रूपमा हेरिँदै आएको छ। शान्ति सम्झौतामा उल्लेख गरिएका संक्रमणकालीन न्यायका संयन्त्रहरूको कार्यान्वयन हुन 9 वर्षको अवधि लाग्यो, तर ती संयन्त्रहरू प्रारम्भदेखि नै आलोचनामुक्त हुन सकेनन्। गत चैत महिनामा म्याद सकिएका संक्रमणकालीन न्यायका संयन्त्रहरूको पुनर्गठनको सवाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय र द्वन्द पीड़ितको अपेक्षा अनुरूप गर्नेतर्फ राज्यको पहल कदमी भएको पाइएन। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐनमा गम्भीर प्रकृतिका मानवाधिकार उल्लंघनका अलावा गम्भीर अपराधका घटनाहरूमा संलग्नलाई आम माफी दिने उद्देश्यले द्वन्दकालीन घटना बिर्सनुपर्छ भन्ने मान्यताले सरकार र राजनैतिक दलहरू ग्रसित छन्। यसरी उन्मुक्ति दिने र दण्डहीनतालाई संस्थागत गर्ने प्रावधानलाई न्यायोचित मान्न सकिँदैन, फलत द्वन्दका घाउहरू पुनः बल्झिने सम्भावना रहन्छ। संयुक्त राष्ट्रसंघ मानवाधिकार उच्चायुक्तको कार्यालयद्वारा प्रकाशित नेपाल द्वन्द प्रतिवेदन 2012 सशस्त्र द्वन्दका क्रममा मानवाधिकार र मानवीय कानून उल्लंघनका 10,000 भन्दा बढ़ी घटना भएको उल्लेख गरेको छ। यसबीचमा गठन भएका संक्रमणकालीन न्यायिक संयन्त्रहरूमा न्यायको आशाका साथ करिब 63,000 द्वन्द्व पीड़ितले उजुरी दर्ता गरेका छन्। ती सबै उजुरी र निवेदन उप यति बेला कुनै पनि प्रकारको सुनवाई हुन नसकेका कारण अन्यलपूर्ण अवस्थामा छन्। मानवाधिकार तथा मानवीय कानूनको गम्भीर उल्लंघनका घटनामा संलग्नहरूलाई कार्यवाहीबाट उन्मुक्ति दिने हो भने अन्तर्राष्ट्रिय कानून आकर्षित हुने विषयमा नेपालका राजनैतिक दलहरू समयमै सचेत हुनुपर्छ। न्याय कसैको अनुग्रहमा प्राप्त गर्नुपर्ने विषय होइन, यो पीड़ितको अधिकार हो भन्ने मान्यतालाई आत्मसात नगरेसम्म द्वन्द पीड़ितका घाउहरू ओभाउने छैनन् र यो सवाल जिउका त्यौं रहनेछ। साथै द्वन्द पीड़ितका न्यायसँग सम्बन्धित सवाल थप जटिल हुनेछन्। पीड़ितको धैर्यतालाई कमजोरी ठान्नु सरकार तथा राजनीतिक दलहरूको ठूलो भूल हुनेछ। सर्वोच्च अदालतले 2070 साल पुष 18 गते जारी गरेको परमादेश र मानवाधिकारका विश्वव्यापी कानून एवं मान्यता अनुरूप द्वन्द पीड़ितका सवालमा विद्यमान कानूनहरूको तत्काल संशोधन गर्ने र आवश्यक थप कानूनहरू यथाशीघ्र निर्माण गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित संयन्त्रहरू अविलम्ब गठन गर्नुपर्छ। शान्ति सम्झौता भएको 13 वर्ष पूरा भएको यो अवसरमा शान्ति सम्झौताको पूर्ण पालना गर्न पीड़ितलाई राहत र परिपूर्णको उचित व्यवस्था मिलाउन तथा आम माफी दिने गरी तयार पारेको सत्य निरूपण तथा मेलमिलाप ऐनमा भएका कमजोरीहरूलाई हटाउन आवश्यक पहल कदमी लिन इन्सेकले प्रेस विज्ञप्ति मार्फत नेपाल सरकार र राजनीतिक दलहरूसँग माग समेत गरेको छ। अब हामी प्रस्तुत गर्दैछौ द्वन्द पीड़ित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसँग गरिएको कुराकानी।
राज्यलाई चाहिँ न्याय दिउँ भन्ने उसको भावना छैन होइन, त्यसले गर्दाखेरि चाहिँ राज्यलाई चाहिँ परपर धकेल्ने गरे जस्तो गर्ने, तर साँच्चीकै चाहिँ न्याय दिने खालको चाहिँ काम चाहिँ नगर्ने भन्ने कुरा उसले गरिरहेको छ। त्यसले गर्दाखेरि चाहिँ यो 12-13 वर्षसम्म अहिले चाहिँ जे जे राज्यले प्रयास गर्यो केही चाहिँ रात कार्यक्रम चाहिँ भए, अनि अब आयोग बनाउने काम चाहिँ 6 महिना हुन पर्ने, 9 वर्षपछि आयोग बनायो, बनाएको आयोगको ऐन पनि माफीको चाहना अनुसारले बनाएको थियो र अनि त्यसपछि गएर यो ऐनमा हाम्रो असहमति छँदै थियो, त्यही बिचमा चाहिँ सरकारले 2 वटा आयोग बनायो, त्यो आयोग पनि पीडितलाई न्याय दिने भन्दा पनि कार्यकर्तालाई जाहिर खुवाउने र आफ्नो अनुसारले चाहिँ त्यसलाई चाहिँ टुङ्ग्याउने ढङ्गलाई चाहिँ बनाएको हुनाले यो प्रक्रिया चाहिँ न्याय दिनको लागि नमनाएको कारण गर्दाखेरि चाहिँ केही पनि गर्न सकेन होइन। अब अहिले पनि आयोगको म्याद सिद्धाइयो चैतमा, फेरि अब नयाँ नियुक्ति गर्ने भन्दा चाहिँ यो 8-9 महिना त्यतिकै झुलायो, अहिले फेरि पुरानै मान्छेहरूलाई चाहिँ फेरि ल्याएर जाहिर खुवाउने काम भइरहेको छ। भनेपछि राज्यको चाहिँ नियत र मनसाय नै खराब भएको कारण राज्य चाहिँ सही नियतले चाहिँ अगाडि आयो भने चाहिँ बल्ल चाहिँ न्याय पाइन्छ भन्ने चाहिँ हामी लाग्छ।
सत्तारूढ दलका अध्यक्ष पुष्पकमल दाहालले चाहिँ माफी मिना पनि हुँदैन र पुरानालाई पनि दोहोरिँदैन भन्ने खालको अभिव्यक्ति दिनुभएको छ, यसले गर्दाखेरि उहाँहरू पनि अलिक संवेदनशील हुन लाग्नु भएको जस्तो आभास भएको छैन?
पहिला भन्दा केही न केही 20-19 भए हो कि भने चाहिँ कता कता देखिन्छ होइन
हजुर,
तर यस्तो कमिटमेन्ट त उहाँले धेरै पटक गर्नु भएको छ। गएको असोजको 9 गते मानवाधिकार आयोगले गरेको कार्यक्रममा पनि उहाँले त्यो कुरा राख्नु भएको थियो होइन
हजुर।
भनेपछि अब त्यसभन्दा अगाडि के चाहिँ भयो त भन्दाखेरि केही पनि कुरा चाहिँ सफा ढङ्गले अगाडि त बढेन होइन। भनेपछि उहाँहरूले चाहिँ सिपाही समिति मार्फत आफ्नो स्वार्थहरू लाग्ने गरेर आफ्नो चाहिँ तफादार मान्छेहरूलाई उहाँले चाहिँ अब एकपछि अर्को चाहिँ सहमति गर्ने र उनीहरूको नाम चाहिँ सिपाही समिति मार्फत चाहिँ छिराउने काम उहाँले गर्नुभएको छ होइन। भनेपछि उहाँहरूले चाहिँ अब बोल्न त अब मैले गर्दिनँ हामी गर्दैनौँ भनेर त भन्नु त मिलेन होइन, उहाँ त त्यति त कमिट त गर्नै पर्यो, तर उहाँहरूको चाहिँ भनाइ एकतिर गराइ अरूतिर छ होइन। हिजो मात्रै पनि उहाँले त्यो ढङ्गले प्रतिबद्ध जाहेर त गर्नुभएको छ, ठुलो कार्यक्रममा जुन दन्वे शाह चौधरी गरेको कार्यक्रममा आएर, तर साँच्चीकै उहाँ त्यो ढङ्गले गरौँछ गरौँ न भनेर त्यो हेर्न चाहिँ बाँकी छ। हामीले पूर्ण विश्वास चाहिँ गर्न सकिने अवस्था चाहिँ छैन,
पूर्ण अविश्वास गर्ने ठाउँ पनि छैन होला नि।
त्यही त अब हामी त इन बिट्विन छौँ होइन, उहाँले चाहिँ गरेको कमिटमेन्ट चाहिँ त्यसलाई चाहिँ लागू गर्नु पर्यो, त्यसलाई अक्षरक्ष कार्यान्वयन गर्नु पर्यो, पीडित लगाएर सरकारवाला चाहिँ साथमा लिएर विश्वासमा चाहिँ त्यो ढङ्गले प्रक्रिया अगाडि बढाउनु पर्यो र अहिलेको जुन प्रक्रिया छ यसलाई स्थगित गरेर तत्काल चाहिँ ऐन संशोधन जुन छ त्यो गर्नपर्ने जुन राज्यको दायित्व पनि छ, त्यो त्यसमा आवाज पनि सबैको उठेको छ, त्यो ढङ्गले संशोधनको प्रक्रिया अगाडि बढाउन अर्थपूर्ण ढङ्गले, अनि संशोधन गरेपछि चाहिँ सिपाही समितिले चाहिँ काम गर्ने वातावरण त्यो ढङ्गले बनाउनु पर्यो र सिपाही समितिले चाहिँ स्पष्ट चाहिँ मापदण्ड फलो गर्नु पर्यो र स्पष्ट विधि प्रक्रिया फलो गरेर त्यो अनुसारले चाहिँ त्यो विधि प्रक्रियाले राम्रा मान्छेहरू छानिनु पर्यो भन्ने चाहिँ हाम्रो चाहिँ माग रहेको छ होइन। अझ त्यो ढङ्गले उहाँले चाहिँ कति गर्नुहुन्छ गरौँ न भन्ने कुरा चाहिँ त अब राज्यसँग हामीले आशा गर्नै पर्यो होइन, तर राज्यले त्यो ढङ्गले चाहिँ इमान्दार भएर काम अगाडि बढाओस् र समाधान गर्ने ढङ्गले जाओस् कि नखिचालाई चाहिँ धकेलिरहने गलाइरहने ढङ्गले चाहिँ त्यो ढङ्गले चाहिँ त्यो खेल खेल्ने काम त नगरोस् भन्ने नै हाम्रो चाहना हो।
विस्तृत शान्ति सम्झौतामा भएका अधिकांश बुदाहरू सम्बोधन भएका छन्, तर द्वन्द्व पीड़ितलाई न्याय दिने एउटा विषय चाहिँ अझै पनि अड्किरहेका कारणले गर्दाखेरि धेरै कुरा बाँकी रहे जस्तो देखिन्छ, यसलाई फुकाउनको लागि द्वन्द्व पीड़ितहरूले चाहिँ के योगदान गर्नु पर्ला?
अब द्वन्द्व पीड़ितले चाहिँ यसमा सधैँ योगदान गर्न तयार गरेका छौँ, जस्तो अब आयोग पनि अब पीड़ितलाई विश्वास नलिकन बनाइए पनि अब पीड़ितहरूले चाहिँ त्यो आयोगलाई गएर चाहिँ धेरै पटक खबरदारी गर्ने यसरी काम गर्नुपर्छ भनेर हामी धेरै पटक उहाँलाई चाहिँ सुझाउने काम पनि गऱ्यौँ, तर उहाँले गर्नु भएन होइन। भनेपछि द्वन्द्व पीड़ित न्यायका लागि कुनै पनि निकायसँग सरकारसँग राजनीतिक दलसँग अन्य निकायहरूसँग आयोगसँग चाहिँ कुनै पनि प्रकारको सहकार्य गर्न चाहिँ हामी तयार छौँ, सहयोग गर्न तयार छौँ होइन। मेन चाहिँ राज्य नै इमान्दार छैन भन्ने नै कुरा हो, राज्य इमान्दार भयो भने हरेक प्रक्रियामा जस्तो ऐन संशोधनलाई हामी सहयोग परामर्श अर्थपूर्ण बनाउनको लागि हामी पीडित साथीहरूसँग समन्वय गर्न तयार छौँ, हामी गर्छौँ पनि भनेको छौँ, जस्तो भोलि गएर परिवहन नीति हुनसक्ला त्यसो गर्ने अब त्यही पनि सिपाही समितिमा पनि कसरी त्यसलाई राम्रो बनाउनु भन्ने बारेमा क्राइटेरिया बनाउने कुरा सुधार दिने कुराहरू होला होइन, भोलि गएर आयोगको काममा पनि अब त्यसलाई चाहिँ पीडितसँग सहकार्य गर्ने कुराहरू हुनसक्ला, परिवहन नीतिको कुरा हुनसक्ला, अरू विभिन्न नीतिहरू हुनसक्ला, त्यो प्रत्येकमा चाहिँ हामीले चाहिँ आम तर्फबाट सहयोग र सहकार गर्न हामी तयार छौँ भनेर हामीले पटक पटक भनेका छौँ, र चाहिँ पीडितहरूको चाहिँ यसमा चाहिँ कुनै पनि सहभागिता पनि उनीहरूले खोजाए पनि छैन नि त. पीडित भनेको त एउटा सरकारवाला पनि मानेको छैन होइन. पीडितलाई चाहिँ अब हामीले त्यो सेवाग्राही हो नि, सेवा यसो यस्तो गर्ने भन्ने मान्छे त चाहिँ राज्य र सरकारमा आयोगमा भइरहेको छ. त्यो चाहिँ गलत कुरा हो.
द्वन्द पीडितहरूले पनि संक्रमणकालीन न्यायका कामहरू टुङ्ग्याउन गठन हुने आयोगमा सहभागिता खोज्या हो.
सहभागिता त खोजेकै हो. सहभागिता नभएको विश्वास हुँदैन होइन, सहकार्य हुँदैन. भनेपछि पीडित चाहिँ उतापट्टि साइडमा बसेर हेरिने, अब अरूले चाहिँ पीडितलाई काम गरिदिने होइन, भनेको त्यही गर्न खोजिएको थियो. परिवर्तन नीति बनाउनु पर्यो भने पीडितसँग मिलेर बनाउनु पर्यो होइन. हरेक प्रक्रियामा चाहिँ अर्थपूर्ण सहभागिता हुनुपर्छ र यसको चाहिँ अपनत्व पनि पीडित दिनुपर्छ भन्ने कुरा हो.
तत्कालीन घटनाहरूमा एकातर्फ आम माफी दिनुपर्ने र अर्कातर्फ आम कारवाही गर्नुपर्ने जुन चर्चा हुन्छ, यो दुवै नभइकन बीचको बाटो अपनाउन सक्छ.
यतिका घटनाहरू घटेकालाई चाहिँ एक एक गरेर चाहिँ अब छानबिन पश्चात चाहिँ सबैलाई अब उजुरी हाल्न जेल हाल्न पनि सम्भव छैन होइन. त्यो कुरा सबैले कुरा हो. अनि गएर तपाईँको अब मेलिमिलाप भन्नु सरकारी राजनीतिको नाममा जे गर्ने हुन्छ भन्ने खालको त्यो पनि गर्न सकिँदैन. त्यसले गर्दाखेरि जस्तो अब गम्भीर अपराधको क्याटेगोरीबाट छुट्टिनु पर्यो होइन. अनि त्यो पनि अब जस्तो अब द्वन्द्वसँग सम्बन्धित कुन हो, द्वन्द्वसँग सम्बन्धित नभएर ह्युमन राइट भाइलेसन भएको केस कुन हो, त्यो पनि छुट्याउनु पर्यो होइन. अनि त्यसरी चाहिँ गयो भने चाहिँ जस्तो अब सिभिलियनको केसमा हो नि त, हामीले न्यायमा कुरा गरेको त होइन. र जस्तो 17,000 मान्छे मारिएको कुरा गरिन्छ भने 17,000 सबैले सिभिलियन त होइन, त्यो कमिन्डेन्टहरू पनि छन्. अनि त्यसरी चाहिँ अब सिभिलियनको माथि भएको सिरियस घटनाहरू हेऱ्यो भने त अहिले त्यो त धेरै कम छ, 60-65,000 उजुरी मात्रै धेरै कम छ नि त होइन. त्यसै पनि हेर्नु पर्यो. अनि त्यसपछि गएर चाहिँ त्यहाँभित्र पनि अब कसरी चाहिँ तिनीहरूलाई सल्टाउनु भन्ने एउटा कार्ययोजना भिजन हुनु पर्यो होइन. त्यसपछि बल्ल चाहिँ हुन्छ. अनि यतिकै 60,000 उजुरी छन् भने सबै चाहिँ सोलो डोलोमा ढङ्गले हेरियो भने चाहिँ त्यसले समाधान दिन सक्छ, समाधानको बाटाहरू चाहिँ छलफल गरेर निकाल्न सकिन्छ.
यति धेरै मान्छेहरूको हत्या भएको छ, सबैलाई कारवाही पनि गर्न सकिँदैन, सबैलाई माफी पनि दिन सकिँदैन. पहिलो कुरा चाहिँ विधि तयार गर्नु पर्यो. व्यक्ति को पर्छ छलफलको विषय हुन्छ.
व्यक्ति र विधि होइन कि, विधि बेला फेयर हुनु पर्यो होइन. अनि त विधिले चाहिँ भोलि गएर त्यहाँ चाहिँ अब को पर्न को नपरन् कसको विरुद्धमा प्रमाण पर्लान होइन, प्रक्रिया फेयर हुनु पर्यो नि त होइन. अहिले चाहिँ फलानो व्यक्तिलाई चाहिँ अनुसरण गर्न पाइँदैन, फलानु व्यक्ति चाहिँ गर्न पाइन्छ भनेर चाहिँ त्यो आग्रह राखेर त गर्न पाइएन नि त होइन. भनेपछि अब एकदम निष्पक्ष ढङ्गले अनुसन्धान प्रक्रिया अगाडि बढ्नु पर्यो. भोलि गएर प्रमाण पनि भेटिनु पर्यो. कसैलाई चाहिँ कोही व्यक्ति विरुद्धमा रिस उठेको छ होइन, कसैलाई जेल हाल्न मन लाग भन्दा पनि त्यहाँ पनि त्यो सम्भव छैन हेर्नु अब होइन. त्यसको त विधि प्रक्रिया र आवश्यक प्रमाण पनि चाहियो. भनेपछि त्यो ढङ्गले फेयर इन्भेस्टिगेसन भयो भने चाहिँ त्यो ढङ्गले प्रमाण चाहिँ फेल परेसम्म चाहिँ त्यसलाई पनि कसैलाई आग्रह पूर्वाग्रह नराखिकन चाहिँ त्यो ढङ्गले अभियोजन गर्नुपर्छ भन्ने कुरा हो. त्यसैलाई चाहिँ सबैभन्दा पहिला त प्रमाण भेटिनु पर्यो. प्रमाण चाहिँ केही पनि आयोगले नल्याउने, सत्य निर्पणले सत्य निवारण गर्ने, प्रमाण नल्याउने, तर अभियोजन गर्छु भनेर त भएन नि त.
यो समस्या समाधान गर्नका लागि राजनीतिक इच्छा शक्ति नै पहिलो कुरा पर्छ.
एकदम समस्या त्यहाँनिर हो.
हजुर, राजनीतिक नेतृत्वहरूसँग यहाँहरूले पटक पटक छलफल भेटघाट गर्नु भएको छ, यसबाट अब समस्या निकासतर्फ लाग्छ भन्ने आशा गर्ने ठाउँ चाहिँ कतिको बाँकी छ?
अब आशा नगरेर पनि भएन, आशा त गर्नै पर्यो होइन. जबसम्म तर चाहिँ अब राजनीतिक दलहरूले भेटघाटमा कुराहरू गर्दाखेरि चाहिँ होइन समाधान हामी गर्छौँ, हामी गम्भीरसम्म पनि पटपटक भन्नु पनि भएको छ, कमिटी पनि आएको पनि छ होइन. तर त्यो अनुसारले चाहिँ उहाँले चाहिँ त्यसलाई चाहिँ कार्यरूपमा चाहिँ प्रेजेन्ट गर्नु भएको छैन. त्यो समस्या हो. त्यसले गर्दाखेरि चाहिँ अब यसलाई चाहिँ नगरी सुख त छैन, उहाँहरूको ढङ्गले बुझ्नु पर्यो. र आफ्नो मात्रै स्वार्थ त्यसरी चाहिँ लादेर समाधान हुँदैन भन्ने कुरा जबसम्म उहाँले राम्रोसँग बुझ्नुहुन्छ नि त होइन. र उहाँले को स्वार्थ लादेर हुन्थ्यो अन्त यतिका वर्षमा समाधान हुन्थ्यो होला नि, 4 वर्षको आएर केही निकै त गर्थ्यो होला नि त. सन्तुष्टि अथवा त्यसले न्याय केही दिन सकेन भनेपछि चाहिँ इच्छा शक्ति चाहिँ आउनु पर्यो. र यसमा चाहिँ अब कसलाई बचाउने कसलाई फसाउने भन्दा पनि एउटा फेयर प्रक्रिया गरेर सबै मिलेर चाहिँ एउटा न्यूनतम सबैको सहकार्य गरेर चाहिँ प्रक्रिया टुङ्ग्याउनुतर्फ चाहिँ राजनीतिक दल र सरकारले आवश्यक पहल गर्यो भने समाधान हुन्छ होइन. यत्तिकै झुलाइरहने आफ्नो चाहिँ स्वार्थ मात्र लागिरहने, दुई चार नेताले मात्रै निर्णय गर्ने अरू सबै कन्ट्रोल गर्ने हो भने चाहिँ यो सँग झनै बल्झिन्छ. भोलि गएर अन्तर्राष्ट्रियकरण हुने पनि खतरा पनि छ. त्यो सबै भयो भने चाहिँ यसको जिम्मा चाहिँ राजनीतिक दलका नेताहरूले लिनुपर्ने हुन्छ.
अहिले तपाईँले सुन्नुभयो द्वन्द पीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसँग गरिएको कुराकानी.
हेलो साइली, के छ तिम्रो हालखबर? मलाई निर्वाचनको साह्रै याद आइरहेको छ. भोट हाल्न जाऊ है.
भोट हालेर के गर्नु? गरी खानका लागि विदेश नगए सुख छैन.
त्यसो होइन साइली, चुनाव भएपछि प्रत्येक नेपालीको घर आँगनमै सरकारी सेवा र सुविधा उपलब्ध गराउँछ.
त्यसो भए म पनि गाउँ घर बुझेको, जनतालाई चिनेको र राष्ट्रलाई मनैदेखि माया गर्ने इमान्दार उम्मेद्वारलाई भोट हाल्छु.
2076 साल मङ्सिर 14 गते तोकिएका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनमा सहभागिता जनाऊ र आफ्नो मत प्रकट गरौं. स्वच्छ निर्वाचनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा जनहितमा जारी सन्देश।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानवाधिकार सामान्य ज्ञान। संविधानमा श्रमको हक सम्बन्धी कस्तो व्यवस्था छ? प्रश्न फेरि एकपटक, संविधानमा श्रमको हक सम्बन्धी कस्तो व्यवस्था छ? यो प्रश्नको सही जवाब मंगसिर महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई radio.insec@gmail.com पत्र पठाएर वा 01-521-8770 फोन गरेर पनि कार्यक्रममा सहभागिता जनाउन तथा प्रश्नको उत्तर टिपाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा पनि उत्तर लेखी कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौ। हवस् त, यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि विदा माग्छु। नमस्ते।